أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. یقین محکم عمل پہنم، یعنی جس کا یقین جتنا پختہ ہوگا اس کو عمل بھی کرنا آسان ہوگا نا. دیکھیں نا، یقین کو آپ ایک بنیاد میں رکھا ہوا پتھر سمجھیے. بنیاد جتنی مضبوط ہوتی ہے نا، پھر اس پہ عمارت اتنی بڑی بنتی ہے، اونچی بنتی ہے. یہ جب بہت بڑی بڑی اونچی بلڈنگس دیکھتے ہیں تو اس کے اندر آپ نوٹ کرتے ہوں گے کہ ان کی بنیادیں بہت گہری ہوتی ہیں. اور آپ سب تو ابھی بالکل پہلے پارے پہ ہیں، بنیادی چیزوں پہ ہیں نا. تو ہمیشہ کی طرح ابھی سے یہ سوچ لیں کہ اللہ، دورہ قرآن کے دوران میرے دل میں ایمان راسخ ہو جائے. وَبِالْآخِرَتِ هُمْ یُوقِنُونَ، یقین کی کیفیت پیدا ہو جائے. اے اللہ، میرا یقین اتنا پختہ کر دے کہ عمل صالح کی بہت ساری منزلیں بنتی جائیں، اور ان منزلوں سے اوپر چڑھتے چڑھتے بالآخر میں جنت تک اور آپ کے قرب تک پہنچ جاؤں. ٹھیک ہے، پہلے دن کے بعد دوسرا دن اس سے بہتر، پھر تیسرا دن اس سے بہتر ہوگا. تو آپ سبھی جو ساتھی یہاں ہمارے ساتھ آن لائن پہ بھی ہیں، یہاں لے بھی، یہ بھی ایک بات سن لیں کہ آپ کے لیے اس سال ایک یہ بہت اچھی اپرچونیٹی ہوگی کہ جو حصہ ہم نے پیچھے کیا ہوگا، یعنی آج تو آدھا پارا ہو رہا ہے لیکن کل سے پھر ہمارا پارا پورا ہوگا، تو ان شاء اللہ تعالیٰ آپ اپنے اس دورے قرآن سے پہلے والے وقت میں اگر زوم کے روم میں انٹر ہوتے ہیں اور یہاں والے لائیو نہ رہے یہاں، تو ہم پچھلا پورا پارا سنیں گے. یعنی اس سال ہم دورے قرآن کے ساتھ ساتھ پورا تلاوت کا قرآن بھی سنیں گے. تو اس میں آپ کو 2-in-1 کا فائدہ نظر آ جائے گا کہ بہت ساری ایسی چیزیں جو ہم لوگ اپنی مصروفیات کی بنیاد پہ نہیں کر پاتے وہ یہاں ہو جائیں گی. تو رمضان میں قرآن پاک کا پڑھنا، تلاوت کرنا ایک بہت بڑی نیکی بھی ہے. تو کیا آپ کو یہ آئیڈیا اچھا لگ رہا ہے؟ اس کے لیے ہمارے وہ ساتھی جو گھر سے سنتے ہیں، ظاہر ہے ان کو بھی پہلے آنا ہوگا، اور ہمارے ایڈمنس بھی اس کو انشاءاللہ اپنے ٹائم ٹیبل کے اندر مینشن کر دیں گے، اور ہم ایک تلاوت چوز کریں گے اور پورا مہینہ یا پورے دورے قرآن کے دوران ہم انشاءاللہ اسی تلاوت کو پھر فالو کریں گے. تو آپ کہہ سکتے ہیں کہ اس طرح ہم نے دورے قرآن کے ساتھ دورے تلاوت بھی کر لیا. ٹھیک ہے، جتنا لکھیں گے اتنا آپ کا دل دماغ کھلے گا. ٹھیک ہے، تو فونس بند کر دیجئے، اندر رکھ دیں، علم جو ہے وہ دلوں پہ جذب ہو جائے، دلوں میں رکھیں گے تو بہتر ہوگا. اور یہاں میں ایک چھوٹی سی بات اپنے ان ساتھیوں سے بھی کہوں گی کہ مین کلاس روم میں تو ہم لوگ چونکہ انڈر آبزرویشن ہوتے ہیں، اچھا بھی نہیں لگتا کہ ٹیچر آپ کو دیکھیں اور آپ کو کیمرے سے سنیپ لے رہے ہیں، چاہے اسکرین کی لے رہے ہوں گے. تو جو لوگ گھر سے اس وقت سن رہے ہیں، میں ان سب کو بھی یہی بات کہوں گی اور بڑے درد کے ساتھ کہوں گی کہ علم کے ساتھ اخذ بہت ضروری ہے، علم کے ساتھ اس کو ابزارب کرنا بہت ضروری ہے. تو آپ تفسیر کے یا ترجمے کے یا دورے قرآن کے درمیان اگر اپنے فون سے تصویریں کھینچ رہے ہیں، ظاہر ہے تصویر کھینچنا اپنی جگہ ایک عمل ہے. اب اس عمل کے دوران آپ کے سننے میں، ابزارب کرنے میں خلل آئے گا نا. ایسے جیسے آپ کھا رہے ہیں تو ساتھ پینے لگ جائیں، تو ظاہر ہے کہ یا تو آپ کو اس کو لکمے کو نگلنا پڑے گا یا ویٹ کرنا پڑے گا. تو میری بہت ہمبل ریکویسٹ ہے، یہ دورہ قرآن اس وقت آپ اپنی اصلاح کے لیے کر رہے ہیں. اس میں آپ ایک لفظ بھی نہیں جذب کر پائیں گے لکھنے کی صورت میں یا تصویروں کی شکل میں، تو کوئی زیادہ نقصان نہیں ہوگا. لیکن اگر آپ یہ سننے اور پڑھنے کے دوران اپنے تجزیے پہ نہ آئے، محاسبے پہ نہ آئے، تو بہت بڑا نقصان ہوگا. جس کو شوق ہے مائنڈ میپس کی چیزوں کو لینے کا، کوئی بات لینے کا، وہ بعد میں لے لے. ویسے تو میں پسند نہیں کرتی، لکھیے، یوٹیوب پہ آ جاتا ہے، وہ سلائڈ روکیے، پاز دیجیے، لکھیے. علم لکھنے سے آتا ہے، اخذ تبھی ہوتا ہے. ہمارے سلف صالحین اس چیز کا بہت اہتمام کرتے تھے کہ وہ لکھے اور زبانی بھی یاد رکھے. تو مجھے امید ہے کہ میری بات سمجھ گئے. خلاصہ کر دیتی ہیں اپنی بات کا کہ جب ہم قرآن کی کلاس ایز اے اسٹوڈنٹ لے رہے ہوں، جو کہ اس وقت ہم لے رہے ہیں، ہم نے کمٹ کیا ہے اور ہم جانتے ہیں کہ یہ وقت ہمارا اپنا وقت ہے، ایسے وقت میں کوئی تصویریں کھینچے نہیں. چاہے آپ اکیلے گھر میں بیٹھے، آپ کو کوئی نہیں دیکھ رہا. اسی سے تو آپ کو تقویٰ آئے گا، اسی سے تو آپ دیکھیں گے کہ کس کس طریقے سے آپ نے علم کی باتوں کو اپنے اندر رکھنا ہے. ٹھیک ہے، کوئی اہم بات ہے نا، زیادہ سے زیادہ اس کے ٹائم پہ آپ کی نظر جاتی ہے نا، اس کو بعد میں جا کر روک کر لکھ لیں. ٹھیک ہے، امید ہے کہ آپ سب اس کے لیے تیار ہیں. آئیے بڑی محبت سے، بڑے پیار سے شروع کرتے ہیں. نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير دور قرآن 2025 DQ 2025 آج اس کا ڈے ٹو ہے اور آج انشاءاللہ ہم پارا ون کا سیکنڈ ہاف کریں گے باقی چیزوں کے ساتھ اور انشاءاللہ تعالی اس کے بعد پھر اگلے پارے ہمارے ڈے ٹو ڈے پہ پارا ایک ایک کر کے چلیں گے. پارا ون کا جتنا حصہ ہم نے پڑھا اس نے آپ کو کیا دیا یہ مجھے ریکیپ سے سمجھ آ گیا, اور جو ساتھی آن لائن پہ بھی ہمارے ساتھ ریکیپ میں شامل ہوتے ہیں ایڈمنس کے ساتھ وہ یقیناً جانتے ہیں کہ جتنے غور سے پارا سنا ہوتا ہے اتنا ہی پھر اس کے اندر سے اخذ بھی ہوتا ہے. دوسری بات یہ ہے کہ اب آپ کا میرا اس وقت کام کیا ہے. بالکل ایک ایسی کینڈل کو ذہن میں لائیے کہ جب وہ جلتی ہے تو نرم ہو جاتی ہے, اور نرم ہونے کے بعد پھر وہ آہستہ آہستہ ایک طرف جھکنے لگتی ہے. عجزی, خشوع, یہ وہ چیز ہے جو امت سے وقت کے ساتھ ساتھ اٹھا لیا جانے کا اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہمیں پہلے سے بتا دیا تھا. تو خشوع کے ساتھ, خضوع کے ساتھ سننے کے لیے ارد گرد کی ساری چیزوں کو ہٹانے کی ضرورت ہے. اور پارا ون کے پہلے ہاف میں ہم نے نبی صلی اللہ علیہ وسلم سے متعلق جو چیزیں پڑھی تھیں اس کو ذہن میں رکھتے ہوئے پڑھیے درود شریف. اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. پہلا حرف جو ہم نے اس بارے کا پڑھا وہ نبی صلی اللہ علیہ وسلم کی امت کو ایک راستہ دکھایا جا رہا تھا ماضی کی ایک قوم کے خاص طور پہ قصوں سے. لیکن اس کے بعد اب جو ہاف آج پڑھیں گے یہ درود شریف کا سیکنڈ ہاف ہے, اور وہ کیا ہے, ابراہیم علیہ السلام کی باتیں. تو آج آپ بہت ہی خوبصورت شخصیت سے ایک ملاقات کریں گے, وہ علمی ملاقات ہے, وہ آپ کے شعور کے ساتھ ہے. وہ کیسے ہے, جتنا آپ اس کو غور و فکر دیں گے اتنا اللہ تعالیٰ آپ کو اس سے فائدہ دے گا. بات کرتے ہیں لفظ سراج منیرہ کی. اللہ کے نبی صلی اللہ علیہ وسلم کو ہم نے سراج منیرہ کے روپ میں جب دیکھنا ہے تو اس سے ہماری اپنی زندگی میں کیا بہتری ہوگی. کل کے دن ہم نے لفظ سراج منیرہ میں دیکھا تھا کہ کچھ چیزوں کو ٹائی اپ کرنا, یاد ہے آپ کو, کسی کو یاد ہے تو مجھے بتا دیں لفظ سراجن سے کیا مراد ہے. بالوں کو گوندنا. آپ چوٹی کو گونتے ہوئے ذہن میں لائیے تصور میں کہ اس وقت کیا کر رہے ہوتے ہیں ہم لوگ. بہت سارے بال جو بکھرے ہوتے ہیں پہلے اس کو کنگھی کی صورت میں سلجھا لیتے ہیں, پھر اس کو بڑے اچھے طریقے سے جوڑتے ہیں. نبی صلی اللہ علیہ وسلم نے بھی یہی کیا. وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا وَلَا تَفَرَّقُوا. جس وقت نبی صلی اللہ علیہ وسلم اس دنیا میں بھیجے گئے اس وقت کے حالات کیا تھے, اس وقت آپ کیا کرتے تھے, یہ تو آپ کے میرے لیے کوئی ڈھکی چھپی بات نہیں. لیکن ایک چیز جو اس لفظ سراج منیرہ سے ہمیں سمجھ آتی ہے وہ کیا ہے کہ لوگ بکھرے ہوئے تھے. جب لیڈرشپ اسٹرانگ نہیں رہتی تو لوگ بکھر جاتے ہیں, اور جب لوگ بکھر جاتے ہیں نا تو ان کی قوت بھی بکھر جاتی ہے. اسی لیے کہتے ہیں کہ فرد ربط ملت سے ہے تنہا کچھ نہیں, موج ہے دریا میں بیرون دریا کچھ نہیں. تو نبی صلی اللہ علیہ وسلم نے لوگوں کو جوڑا, اور جوڑنے کا نام کیا ہے, یہ وہ جڑاؤ ہوتا ہے جو حق پہ جڑتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کا ہم نے کردار محمد عربی کی صورت میں اس میں دیکھنا ہے. دوسری بات ہے نبی صلی اللہ علیہ وسلم کا وجود سراج منیرہ کیسے تھا. آج اس کی ٹپ ہم نے کیا لی کہ جیسے چٹیا کو گوند دیا جائے تو سارے بکھرے ہوئے بال سمٹ جاتے ہیں, خوبصورتی بھی آتی ہے اور انسان زیادہ ایکٹیو ہو جاتا ہے. آپ نے کنگھی کی ہو نہ کی ہو دونوں میں بہت فرق ہوتا ہے. تو نبی صلی اللہ علیہ وسلم کی جو لیڈرشپ تھی اس میں امت مسلمہ یونائٹ ہوئی. آج آپ کو مجھے اس بکھری ہوئی امت کو جوڑنا ہے تو اس کے لیے لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ. اگلی چیز ہم پڑھتے ہیں محمد عربی کے نام پہ. अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम चूंकि अरब में पैदा किए गए, आप अरब और अजब के लिए थे, लेकिन आपको मोहम्मद अरबी कहते हुए आज थोड़ी सी बात बताऊंगी। वो माहौल जिसमें नबी सल्लम पैदा किए गए, दुरूद शरीफ की बात के दौरान मैंने बताया कि आज का पारा इब्राहिम अलैहिस्सलाम के गिर्द घूमता है। आज हम जो कुछ पढ़ने सुनने वाले हैं, इसमें आपको दिखेगा कि अल्लाह ताला का घर कैसे बना, कैसे दुआएं मांगी गई। ये जब आयतें आएंगी तो वहाँ फोकस करेंगे, लेकिन उसको मैं अभी यहाँ शुरू में पारे के इस हिस्से के थीम पे रख दूँ कि अल्लाह के नबी सल्लम को अल्लाह ताला ने दुनिया में भेजा। और मैं तवक्को करती हूँ आप लिखें, ये जो जुमले ने आपको कहीं नहीं मिलेंगे, ये मेरे अपने दिल से निकले हुए वो जुमले होते हैं जो आपको बहुत सारी किताबों को पढ़ने से ज़्यादा फ़ायदा दे सकते हैं। दूसरी बात ये कि फिर आप ज़्यादा इंजॉय करेंगे। तो लिखिए, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की कामिल इताअत का दूसरा नाम इस्लाम है। इस्लाम पर इंसान की दुनिया और आखिरत की निजात का दारोमदार है। हकीकी इताअत की बुनियाद और रूह यही मोहब्बत और तासीम है। ये दोनों जज्बात किसी के बारे में जितने ज्यादा होते हैं, उसकी इताअत उतनी ही कामिल और पायदार होती है। आसानी से बात मानने को दिल करता है, जिसको आपका टिप्स एंड बर्ड्स ख़त्म हो जाते हैं, चूनो चुरा ख़त्म हो जाती है, जौको शौक होता है, जज्बा और जोश होता है, बलबला होता है, और आप किसी की बात को मानने को शर्फ और इज्जत समझते हैं। और फिर इंसान इताअत पर ही कनात नहीं करता, एक कदम आगे बढ़कर इत्तबा की कोशिश करता है। मैं इन सारी बातों को आपके और आपके बच्चों के रिलेशन पे भी, और अगर आप कहीं टीचर हैं तो स्टूडेंट टीचर रिलेशनशिप में भी कह दूं कि आप अपने बच्चों के बारे में क्या चाहते हैं कि वो आपकी बात खुशी से माने, जो कुछ करें, या टीचर्स अपने शागिर्दों से या टीचर स्टूडेंट से क्या चाहते हैं, उसके ये स्टेप्स हैं। अगर आपके दिल में अपने माँ बाप की मोहब्बत आ जाती है, उनकी इज्जत आ जाती है, तो फिर ये सारे मामले आसान हैं। जो शागिर्द अपने उस्ताद की इज्जत करते हैं ना, फिर उससे सुनी हुई बात की भी इज्जत करते हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम एक उस्ताद कामिल थे, एक लीडर थे, बापों से ज़्यादा मोहब्बत करने वाले थे। तो जब एक बंदा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में चूर हो जाता है ना, तो फिर उसके बाद उसकी ज़िंदगी में ये ख़त्म हो जाता है कि हाय ये सुन्नत है, कैसे करूँ, लोग क्या कहेंगे। ना सिर्फ ये कि वो इताअत करता है, यानी दिल की खुशी से अल्लाह के नबी के फरामीन पे अमल करता है, बल्कि इत्तबा की कोशिश करता है, फुट स्टेप पे चलता है। और फिर आप एक ऐसे खूबसूरत पेशवा की सूरत में सामने आते हैं कि जिसकी एक एक अदा से लोग मोहब्बत करते हैं, एक एक बात से मोहब्बत करते हैं, और एक फिर आखिर में बात आती है, वो क्या है कि फिर उसके रंग में रंगे जाते हैं। सिबगत अल्लाह ही व मन अहसन मिन अल्लाह ही सिबगा। ये मैंने आधे पारे का खुलासा कर दिया चंद जुमलों में, ये सब पढ़ेंगे आप आज। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत रासुल माल है, कैपिटल है, जिससे आमाल की तिजारत होती है, नफ़े मिलते हैं। और जितना ज़्यादा उम्मत के दिल में नबी सल्लम का मुकाम वाज़े होता जाएगा, मोहब्बत बढ़ती जाएगी, उतना फ़ायदा होगा। तो आप सब के लिए खुशी की बात बता रही हूँ कि इस पूरे दौरे कुरान में मैं इंशाल्लाह आपको सीरत भी पढ़ाऊँगी, स्टेप बाय स्टेप, बड़े अनोखे से अंदाज में। ऐसे अंदाज में हम पढ़ेंगे कि जब दौरे कुरान पूरा हो जाएगा तो कुरान का एक पारा पूरा हो चुका होगा, तिलावत पूरी हो चुकी होगी, उसके तर्जमे को आप समझ चुके होंगे, तज़किया के पॉइंट दिए जा रहे हैं जिसमें आप अपना मुहासबा कर रहे हैं, गौर व फिक्र तदब्बर वाल अमल की आदत, और सबसे बड़ी बात सीरत, और आपको एक लाइन ऑफ एक्शन मिल जाएगी। यानी ये मेरा लिए मैनी इन वन है, ये 2 इन 1 नहीं है, ये 3 4 इन 1 है, लेकिन इसके लिए फिर आपका फोकस चाहिए। आज मेरा आपका मसला ये नहीं है कि हमें ये नहीं पता कि क्या करना है, हमारा मसला ये है कि पता सब कुछ है, दिल नहीं करता। जानता हूँ सवाबे जोहत, लेकिन तबीयत इधर नहीं आती। आप अपने मुल्कों को देख लीजिए, 99% मुस्लिम आबादी, मस्जिदों में नमाज पढ़ने वाले कितने हैं? किसको नहीं पता इस्लाम में नमाज का क्या मुकाम है? किस बहू बेटी को नहीं पता कि औरत के लिबास हिजाब के क्या तकाजे हैं? लेकिन फिर भी मानना मुश्किल है। किसको नहीं पता कि अल्लाह का डर सबसे बड़ा डर है, फिर भी लोगों का डर कितना है? तो लिहाजा मैं पूरी कोशिश करूंगी कि इस पारे के दौरान जो आपको सीरत से गुजारूं नबी की ज़िंदगी के, उससे आपके दिल में नबी सल्लम की अज़मत और आपकी बरतरी आ जाए और आपको मोहब्बत मिले। पिछले सेशन में हमने हज़रत अली रज़ी अल्लाह तआला अन्हु के अल्फाज़ सुने थे कि आपने नबी सल्लम के बारे में क्या कहा, जो शुरू से लेके आखिर तक आपके साथ रहे, जब वो आपके बारे में ये गवाही दे सकते हैं, तो आप और मैं जब अपने प्यारे नबी के बारे में जान लेंगे तो हम कैसे गवाही नहीं देंगे। दूसरी बात याद रखिएगा कि नबी सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत और आपकी तबाह यहाँ नहीं रुकती, बल्कि फिर उससे अल्लाह की खुशनुदी शुरू होती है, मन युति रसूल फ़कद अता अल्लाह, तो फिर आपकी ये बात अल्लाह से मोहब्बत तक जाती है, तो फिर अल्लाह और रसूल सबसे प्यारा हो जाएगा। ईमान की तकमील ही ये है, अल्लाह सबसे प्यारा, अल्लाह सबसे ऊपर और रसूल इंसानों में सबसे ऊपर हो जाए। फिर उसके बाद आप की सीरत और किरदार उभरती है, इसका मुसवे आलम में देखा करेंगे, तो क्या पता चला कि नबी सल्लम को सही मानों में समझिए। आज हमारे जहनों में एक बड़े मजहबी लीडर के तौर पे तो आपका नाम है, आपका मुकाम है, इज्जत भी है, मोहब्बत भी है, यानी नबी सल्लम के साथ रिस्पेक्ट का मैटर है। उम्मत मुस्लिमा का हर फर्द नबी सल्लम से मोहब्बत करता है, दावा करे कोई दलील दे ना दे मोहब्बत करता है, बल्कि अगर नशे में भी कोई होगा तो उसे भी पूछें कि डू यू लव मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, तो कहेगा यस। लेकिन फिर शराब क्यों नहीं छूटती, फिर सूद क्यों नहीं छूटता, इसकी वजह क्या है कि हम नबी सल्लम के मुकाम को नहीं समझते। तो आज के बारे में चूंकि हज़रत इब्राहिम अलैहिस्सलाम और उस शिर्क की बात आ रही है कि जिसमें लोग पहुंचेंगे, तो इंशाल्लाह जब हम उन आयतों पे पहुंचेंगे तो फिर मैं आपको इसी का अगला पार्ट लेकर चलूंगी कि किन अंधेरों में प्यारे नबी ने आँख खोली और अल्लाह ने कैसे तत्हीर काबा का काम लिया। आपका मेरा काम इस वक्त ये है कि दुआ कीजिए कि मेरे आपके इस सारे सफ़र के अंदर नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत बढ़ती जाए और हम कुरान पाक का बेहतरीन हल हासिल करें। तो इंशाल्लाह होती है सहर पैदा, ये मौजू हमारा आएगा आगे उन आयात में जहाँ खाना काबा और बैतुल्ला की बात है।